आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, आज पनि हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निम्ति तयारीको साथ आइपुगिसकेका छौं भन्ने मलाई विश्वास र आशा छ। त श्रोता, आज पनि हामी केही निश्चित आत्मिक पाठहरू यो वचन अध्ययनबाट सिक्नेछौ। हजुर, आज हामी पवित्र धर्मशास्त्र परमेश्वरको वचन बाइबल लेवी 25 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ प्रतिज्ञाको मुलुक सम्बन्धित व्यवस्था, विश्रामिक साल, जयन्तीको साल, धन सम्पत्ति र व्यक्तिहरूको उद्धार। हजुर, मोसाइक अर्थशास्त्र केवल इसरायलका जातिहरूको निम्ति मात्र निर्दिष्ट गरिएको थिएन, तर यसले विशेष गरेर पलिस्तिनको मुलुकसित सम्बन्ध राख्दथ्यो। यही नै यो अध्यायमा मुख्य जोड़ छ। यहाँ दिइएको व्यवस्था तबसम्म लान सकिँदैनथ्यो जबसम्म इसरायलीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्दैनथे। यी व्यवस्थाहरूलाई उजाड स्थानमा अपनाउन उपयुक्त थिएन। त सबभन्दा पहिले हामी देख्नेछौ विश्रामिक वर्ष। लेवी 25 अध्याय 1 र 2 पदमा भनिएको छ, परमप्रभुले सिनै पर्वतमा मोसालाई भन्नुभयो, इसरायलीहरूलाई यसो भन्, मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्ति एउटा शपथ मनाओस्। यो आश्चर्यको कुरा हो, मानिस साथसाथै भूमिको पनि विश्राम छ। सातौं दिन चाहिँ मानिसको लागि हो अनि सातौं वर्ष चाहिँ भूमिको लागि हो, जमीनको लागि। सातौं दिन पछाडि सृष्टितिर जाँदछ जब परमेश्वर आफ्नो परिश्रमबाट विश्राम लिनुभयो, किनकि उहाँको सृष्टिको काम पूरा भइसकेको थियो। विश्रामको यसको अन्तिम अर्थमा यसले उद्धारको विश्रामको उल्लेख गर्दछ। हिब्रू 4 अध्याय 9-11 पदले भन्छ, यस कारण परमेश्वरका मानिसहरूका निम्ति विश्राम दिनको आरामी बाँकी छ, किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभए झैं आफ्नो कामबाट त्यसले पनि विश्राम लिएकै हुनुपर्छ। यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं र त्यही अनज्ञाकारीको उदाहरणमा कोही मानिस पतित नहोस्। यी पदहरूमा विश्रामको अर्थ हो साँच्ची नै यथार्थमा विश्रामको पालन। यो स्पष्ट छ कि यो वैज्ञानिक कृषिको दिनमा पनि सात वर्षसम्म भूमिलाई त्यतिकै रहन दिन भूमिको लागि जमीनको लागि असल कुरा थियो, अनि भूमि जोत्नेहरूको निम्ति पनि विश्राम थियो। तर हाम्रो कृषि प्रधान देशमा यो लागू हुन सक्दैन बाध्यतावश। भूमिको निम्ति यो विश्रामिक वर्ष चाहिँ इसरायलीहरूलाई लालचबाट मुक्त गर्नलाई थियो। दोस्रो इतिहास 36 अध्याय 31 पद अनुसार वास्तवमा 70 वर्षसम्म बाबेलको बन्दुवामा इसरायलीहरूलाई जानु परेको कारण पनि तिनीहरूले विश्रामिक वर्षको सम्बन्धको नियम तोड्ने कुराले गर्दा थियो। यो कुरा हामीले बुझ्नु पर्दछ। तिनीहरूले 70 विश्रामिक वर्षहरू 490 वर्षभित्र पालन गर्न असल हुन्थ्यो, त्यसकारण तिनी 70 वर्षसम्म बन्दुवामा जानु परेको थियो। 3-4 पदमा भनिएको छ, 6 वर्ष आफ्नो खेत रोप्नु, 6 वर्षसम्म आफ्ना दागबारीहरू छिबल्नु र तिनका फलहरू बटुल्नु, तर 7 वर्षमा भूमिलाई विशेष सबात होस्, परमप्रभुको निम्ति एउटा सबात। 7 वर्षमा तिमीहरूले खेत नरोप्नु, दागबारी नछिबल्नु। हजुर, यसले यसको पूर्ण रूपमा स्पष्ट पार्दछ कि विश्रामिक वर्ष भूमिसित पनि सम्बन्धमा थियो। तिनीहरूले 6 वर्षसम्म आफ्नो खेतहरूमा अन्न बाली रोप्नु पर्दथ्यो र गोडमेल गर्नु पर्दथ्यो। त्यसपछि 7 वर्षमा तिनीहरूले न त रोप्न सक्थे न गोडमेल गर्न सक्थे। त्यहाँ पृथ्वीमाथि साथै मानिसमाथि श्राप परेको थियो। मानिसले जीवनभरि दुःखसँग र निधारको पसिनाले कमाएको भूमिको उब्जनी खानेछ, तर त्यहाँ त्यो दिन आउनेछ सृष्टिबाट श्राप हटाइनेछ। रोमी 8 अध्याय 22-20 पद र यसैया 35:1-2 पद अनुसार, अनि 5-7 पदमा भनिएको छ, तिमीहरूले फसलमा आफ्नै उम्रेको उब्जनी नकाट्नु र नछिबलेको बोटका दागहरू जम्मा नगर्नु, भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्। त्यस भूमिले विश्रामको वर्षमा दिएको उब्जनी नै तिमीहरूका निम्ति तिमीहरूका दास दासी नोकर चाकर तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका गाईवस्तु र देशका पशु पंक्षीको लागि खाना हुनेछ। त्यस वर्षमा देशको सबै उब्जनी खाए पनि हुन्छ। मित्र, यसले यो देखाउँछ कि कसरी विश्रामिक वर्षको अवधिमा मानिसहरूको शरीरको आवश्यकताहरूको आपूर्ति हुँदथ्यो। भूमि यति धेरै उर्वर थियो कि हरेक साल अन्न बाली लगाउन कति पनि आवश्यकता थिएन। अब्राहमको दिनमा एप्रातस बेसीमा अन्न बाली लगाउन कति पनि आवश्यक थिएन। अन्न बाली नरोपिकन उम्रन्थ्यो। इसरायलको भूमिले आफ्ना धनीको दास दासी नोकरहरूको र परदेशीहरूको आवश्यकताहरूको आपूर्ति गर्ने काफी उत्पादन गर्दथ्यो। अरू त के, गाई वस्तु खेती नगरिएको भूमिमा चरेर बाँच्दथे र मोटा पनि हुँदथे। परमेश्वरले विश्रामको वर्षको अवधिमा दुवै मानिस र पशुहरूको, इसरायलीहरू र परदेशीहरू, धनी र गरीबहरूको रेखदेख ख्याल गर्नुभयो। तिनीहरू सबैलाई खानलाई प्रशस्त चीज दिइएको थियो, तर तिनीहरू कुनै कुरालाई बेच्न फसल लगाउन सक्दैनथे। परमेश्वर इसरायललाई थुप्रै पाठहरू सिकाइरहनु भएको थियो। उहाँले तिनीहरूमध्ये कसैलाई पनि भूमिको एकलौटी अधिकार जमाउन अनुमति दिनुभएन, किनकि यसो गर्नाले गरीब दिनहरूको रेखदेख ख्याल हुँदैनथ्यो। परमेश्वरले उही एकै समयमा भूमि र गरीबहरूको सुरक्षा गरिरहनु भएको थियो। उही समयमा उहाँ तिनीहरूलाई सिकाइरहनु भएको थियो कि पापको कारण भूमि श्रापित भयो, तर त्यो दिन आउनेछ भूमिले फेरि प्रचुर मात्रामा उत्पादन दिनेछ। आज मानिसहरू जनसंख्या वृद्धिको बारेमा जनताको लागि पर्याप्त आहार भोजन उत्पादन गर्न नसक्ने पृथ्वीको ह्रासपन वा असमर्थताको बारेमा चिन्ता गर्दछन्। अनि यो सत्य पनि हो कि पहिलेको दाँजोमा हरेक साल भूमिको उत्पादन शक्ति उर्वरा शक्ति घटिरहेको छ। मित्र, जब श्राप हटाइन्छ फेरि पृथ्वीले त्यस्तो उब्जनी दिनेछ जस्तो कि मानिसको पापमा पतनपछि कहिले देखिएको छैन। परमेश्वर सम्पूर्ण मानिसको आवश्यकताहरू आपूर्ति गर्ने हुनुहुन्छ। परमेश्वर यो पृथ्वीको धनी हुनुहुन्छ। हजुर, हामीले देख्यौं विश्रामिक वर्ष, जुन वर्षमा जमिन जोतखोत गर्नु हुँदैनथ्यो र कुनै अन्न बाली लगाउनु हुँदैनथ्यो। यसपछि हामी देख्छौ जयन्तीको वर्ष 8 पदमा, तिमीहरूले आफ्नो लागि सात सवातका वर्षहरू अर्थात सात गुणाका सात वर्ष गर्नु, तब सात सवातका वर्ष अर्थात 49 वर्ष हुनेछ। यो सात गुणा सातमा निरन्तर जारी रहन्छ। सात विश्रामिक वर्षहरू अंकित गरियो र कुल साल चाहिँ 49 वर्ष भयो। त्यसपछि आउने अर्को वर्ष अर्थात 50 वर्ष चाहिँ जयन्तीको वर्षको रूपमा अलगाइएको थियो। जयन्तीको वर्ष संख्या सातको जहिले पनि सधैँ माथि चढ़ने क्यालेण्डरको मापक्रमको निरन्तरता थियो। यो समयको सबभन्दा ठूलो इकाई थियो अर्थात 50 वर्ष। हरेक शताब्दीमा वा 100 वर्षमा दुईवटा जयन्तीको वर्ष हुन्थ्यो। भनिएको छ, तिमीहरूले आफ्नो लागि सात सवातका वर्षहरू अर्थात सात गुणा सात वर्ष गर्नु, तब सात सवातका वर्ष अर्थात 49 वर्ष हुनेछ। अनि नौपद, अनि सातौं महिनाको दशौं दिन चर्को बज्ने तुरही बजाउन लगाउनु, प्रायश्चितको दिनमा तिमीहरूको देशभरि त्यो तुरही बजाउन लगाउनु। यो चाहिँ पूरा राष्ट्रको जयन्तीको बनावटको शिखर बिन्दु थियो। यो सेनात हायोभेल अर्थात जयन्तीको वर्ष थियो। धेरै सम्बन्धहरूमा यो मोसाइक अर्थव्यवस्थाको सबभन्दा आनन्दित र खुशीको अवधि थियो। केरेन हायोभेलको अर्थ हो भेड़ाको सिंह र योभेलको समयमा तुरही अर्थ हुन आयो। हजुर, यो 21 पल्ट जयन्तीको रूपमा अनुवाद गरिएको छ अनि 5 पल्ट भेड़ाको सिंह र 1 पल्ट तुरहीको रूपमा अनुवाद गरिएको छ। प्रतिज्ञाको मुलुकमा इसरायलीहरू बसोबास गरिसकेपछि एकजनाले तुरही बजाएको आवाज दानदेखि बेर्सेबासम्म सुन्न सकिन्थ्यो भन्ने कुरा देख्न कठिन छ। त्यसकारण यो कुरामा निष्कर्ष निकाल्न उचित वा उपयुक्त छ कि हरेक बाक्लो आबादी भएको क्षेत्रमा भेड़ाको सिंह एउटै समयमा जयन्तीको वर्षको डोर्याउन वा घोषित गर्न फुकिन्थ्यो अनि मलाई लाग्छ यो पवित्र स्थान वा मन्दिरमा आरम्भ हुन्थ्यो। यसको आवाज सुन्न सकिने दूरीको कुनै निश्चित स्थानमा एउटा व्यक्तिलाई राखेको हुन्थ्यो अनि एवं क्रमले तुरहीको आवाज एक व्यक्तिले अर्को स्थानमा भएको व्यक्तिले सुन्ने गरी तुरही फुक्दै एक स्थानदेखि अर्को स्थान हुँदै निरन्तर प्रसारण गरिन्थ्यो र त्यस मुलुकको अन्तसम्म त्यस जयन्तीको वर्षमा देशभरिका मानिसहरूले तुरही बजाउँथे। भनिएको छ, अनि सातौं महिनाको दशौं दिन चर्को बज्ने तुरही बजाउन लगाउनु, प्रायश्चितको दिनमा तिमीहरूको देशभरि त्यो तुरही बजाउन लगाउनु। अनि 10 पदमा भनिएको छ, 50 वर्षलाई पवित्र मान्नु र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नु, त्यो तिमीहरूका लागि पुनर्स्थापनको वर्ष होस् र हरेक मानिस आफ्नो जग्गा जमिन र आफ्नो परिवारमा फर्कोस्। मित्र, त्यस दिनमा मानिसले आफ्नो भूमिको बन्धक राख्न सक्थे, तर जयन्तीको वर्षमा अर्थात 50 वर्षपछि त्यो भूमि पहिलो धनीको अधिकारमा फेरि फर्किन्थ्यो। यही नै तरिकाले परमेश्वरले पहिलेको खास धनीको भूमिलाई सुरक्षित राख्नुहुन्थ्यो। त्यस भूमिलाई 50 वर्षको लागि साहुले बन्धकमा वा धितोमा लान सक्थ्यो, तर जयन्तीको वर्षमा फेरि त्यो जमिन पहिलेको खास धनी कहाँ वा उसका सन्तानहरू कहाँ फर्की जान्थ्यो। यदि कुनै व्यक्तिले आफैलाई दासत्वमा बेचे भने जब त्यो तुरही बज्दथ्यो तिनी स्वतन्त्र भई जान्थे। दासको बन्धनहरू तोडिए अनि त्यही नै तरिकामा हामी पनि आज स्वतन्त्र भएका छौं पापको बन्धनबाट। तुरहीको ग्रीक शब्दमा केरुक्स हो र क्रिया केरुक्सको अर्थ हो घोषणा गर्नु वा बताउनु। जयन्तीको वर्ष यो अनुग्रहको युगसँग प्रतिरूपमा छ किनकि अनुग्रहको युगमा पापको दास र शैतानको बन्धुवाहरूलाई सुसमाचार सुनाइएको छ। रोमी 6:17-18-23 पदमा भनिएको छ, तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू पापका दास छँदैमा शिक्षाका जुन साँचामा तिमीहरू ढालियौ आफ्ना हृदयबाट त्यसलाई मान्य भयौ अनि पापबाट स्वतन्त्र भएर तिमीहरू धार्मिकताको दास भयौ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। युहन्ना 8:32-36 पदले भन्छ, अनि तिमीहरूले सत्यलाई जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गर्नेछ। यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गर्छ भने तिमीहरू वास्तवमा स्वतन्त्र हुनेछौ। जयन्तीको वर्षमा हरेक कुरा स्वतन्त्र हुन्थ्यो, सबै बन्धकहरू मुक्त गरिन्थे। जब हामी ख्रिष्टका आउँछौ पापको प्रश्नलाई ठिकठाक गरिन्छ। यो सबै ठिकठाक गरेकोले तपाईँ स्वतन्त्र हुनुहुन्छ, उहाँले स्वतन्त्र बनाउनुहुन्छ। रोमी 6:22 पदले भन्छ, तर अब पापबाट स्वतन्त्र भई परमेश्वरका दास भएर तिमीहरूको फल तिमीहरूलाई पवित्रताको निम्ति हुन्छ र त्यसको अन्त्य चाहिँ अनन्त जीवन हो। गलाती 5:1 पदले भन्छ, स्वतन्त्रता साथ ख्रिष्टले हामीलाई निर्बल तुल्याउनु भयो, यसकारण डर भएर खडा हो र फेरि बन्धनको जुवामा नअल्मलियो। अनि 11:12 पदमा भनिएको छ, त्यो 50 वर्ष तिमीहरूको निम्ति पुनर्स्थापनको वर्ष हुनेछ, त्यो वर्ष तिमीहरूले केही नरोप्नु अनि आफ्नै उम्रेका अन्न बालीहरूको कटनी नगर्नु, नछिबलेका लहराहरूबाट दागहरू जम्मा नगर्नु, किनकि यो पुनर्स्थापनको वर्ष हो, त्यो तिमीहरूको लागि पवित्र होस्। खेतमा आफै उम्रेका उम्जनी तिमीहरूले त्यस वर्ष खानेछौ। जयन्तीको वर्षले विश्रामिक वर्षको पछ्यायो, जमिन अर्थात भूमि त्यसै रहनु पर्दथ्यो। परमेश्वरले मानिसलाई हरेक कुराको प्रबन्ध गर्ने प्रतिज्ञा गर्नुभयो, तिनीहरूले आज्ञा पालन गर्नुपर्ने थियो, परमेश्वरले प्रबन्ध गर्नु हुनेथ्यो। अनि 13-14 पदमा भनिएको छ, त्यस पुनर्स्थापनको वर्षमा हरेक मानिस आफ्नो जग्गा जमिनमा फर्कुस, आफ्नो छिमेकीसित जमिनको किनबेच गर्दा एक अर्कालाई अन्याय नगर्नु। अनि हामी 15-24 पदमा देख्छौ, पुनर्स्थापनको वर्षका पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले छिमेकीसित किन्नु र बाँकी वर्षका उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्। जति धेर वर्ष बाँकी रहन्छ त्यति दाम तिमीहरूले बढाउनु र जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै तिमीहरूले घटाउनु, किनभने उब्जनीको हिसाब अनुसार त्यो जमिन त्यसले तिमीहरूलाई बेचेको हो। तिमीहरूले एक अर्काबाट फाइदा नउठाउनु, तर तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नु, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरा विधि विधानहरू पालन गरेर ती पूरा गर, तब तिमीहरू त्यस देशमा सुरक्षित रहनेछौ। भूमिले आफ्नो उब्जनी दिनेछ र खानु पिउनुमा तिमीहरूलाई दुःख हुने छैन, अनि तिमीहरू देशमा निर्धक्क बस्न पाउनेछौ। बाली नलगाई फसल नउठाई 7 वर्षमा चाहिँ हामीले के खाने भनी तिमीहरू भन्छौ भने 6 वर्षमा म आफ्नो आशिष तिमीहरूलाई दिनेछु र भूमिले 3 वर्षको फसल उब्जाउनेछ। तिमीहरूले 8 वर्षमा रोपाई गर्दा पुरानै उब्जनी खाँदै रहनु, 9 वर्षमा बाली नलागेसम्म तिमीहरूले त्यो पुरानै अन्न खाँदै रहनु, अनि सधैँको निम्ति नबेच्नु, किनभने जमिन चाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसिएका छौ, तिमीहरूको अधिकारमा आएको जग्गा जमिन फेरि निखन्न दिनु। मित्र, यो खण्डले यो कुराको वर्णन गर्छ कि सम्पत्तिहरू र जय जेथाहरू पहिलेको खास धनी कहाँ फर्काउनु पर्दथ्यो। यसले चाहिँ कुनै पनि व्यक्ति विशेष वा समूहलाई प्राय सबै भूमि आफ्नै निम्ति बनाउने वा जमिनदार हुने र अरू बाँकी चाहिँ भूमिहार अति नै गरीब हुने प्रथाबाट बचाउँथ्यो। यसले इसरायललाई समानताको सुरक्षा गर्यो। यो पुँजीवाद र समाजवादको चुनाव थिएन, तर यो परमेश्वरको योजना थियो, अनि परमेश्वरले तिनीहरूमाथि आफ्नो आशिषहरूको प्रतिज्ञा गर्नुभयो। उहाँले भूमिलाई धेरै वर्षमा आशिष दिने प्रतिज्ञा गर्नुभयो। तिनीहरूले फेरि 8 वर्षमा अन्न बाली लगाउनु पर्दथ्यो र तिनीहरूले भूमिको पुरानो अन्न बाली 9 सालसम्म खानु पर्दथ्यो, जबसम्म यसले फेरि उत्पादन गर्दैनथ्यो। परमेश्वरले तिनीहरूलाई अति नै स्पष्ट बनाउनुहुन्छ। 23 पदमा जमिन सधैँको निम्ति नबेच्नु, किनभने जमिन चाहिँ मेरै हो। यसपछि हामी देख्छौं सम्पत्तिको छुटकारा 25-27 पद। यदि गरीबीले गर्दा छिमेकीहरू मध्ये कसैले आफ्नो जग्गा जमीनको कुनै हिस्सा बेच्नु पर्यो भने त्यसको नजिकको आफन्त आएर त्यो निखनोस्। तर कसैको यसरी निखनी दिने कोही छैन र त्यो आफै पनि धनी भएर निखन्न सक्छ भने त्यसले त्यो बेचेको वर्षहरू गनोस् र जसलाई बेचेको हो त्यस बाँकी वर्षका उब्जनीको दाम फर्काइदियोस् अनि त्यो आफ्नो जमिनमा फर्कोस्। मित्र, यो लामो समय अवधि थियो, एक जयन्तीको सालदेखि अर्को जयन्तीको सालसम्म। यदि कुनै व्यक्तिले आफ्नो सम्पत्ति जाय जेठा एक जयन्ती सालको पछि लगत्तै घुमायो वा बन्धक राख्यो भने वा बेच्यो भने अर्को 50 वर्ष पछि आउने जयन्ती नयन्जेलसम्म तिनले आफ्नो जाय जेठाको आनन्द भोग गर्न सक्दैनथ्यो। त्यसकारण परमेश्वरले त्यो जायजेता पुनः प्राप्तिको लागि अर्को प्रबन्ध बनाउनुभयो। यदि त्यहाँ धनी आफन्तहरू थिए भने वा आफ्ना सम्बन्धित व्यक्तिहरू थिए भने इच्छा भए तिनले त्यस जायजेताको जमिनको उकास्न सक्थ्यो। त्यसपछि त्यो भूमि पहिलेको खास धनी कहाँ पुनस्थापित गरिन्थ्यो। यो चाहिँ आफन्त नातेदारको इच्छामा आश्रित थियो। अनि 28-34 पद, तर आफैले उकास्न त्यसको औकात पुगेन भने पुनर्स्थापनको वर्षसम्म किन्नेकै हातमा त्यो जमिन रहनेछ अनि पुनर्स्थापनको वर्षमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिस चाहिँ आफ्नो जग्गा जमिनमा जान सक्छ। कसैले प्रखार लागेको शहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो निखन्न पाउनेछ। त्यसलाई त्यो अधिकार एक वर्षसम्म हुनेछ। तर एक वर्षभित्रमा त्यो निखन्न सकेन भने किन्ने र त्यसका भावी सन्तानको निम्ति त्यो घर स्थायी सम्पत्ति बनोस्। पुनर्स्थापनको वर्षमा पनि त्यो फिर्ता हुने छैन। तर पर्खाले नगरिएका गाउँका घरहरू चाहिँ देशका अन्य जग्गा जमिन जस्तै ठान्नु, ती चाहिँ निखन्न सकिन्छ अनि पुनर्स्थापनको वर्षमा फिर्ता गर्न सकिन्छ। लेबी कुलको अधिकारका आफ्नै सहरहरूमा भएका घरहरू चाहिँ तिनीहरूले जुनै बेला पनि निखन्न सक्छन्। लेबी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेबीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्थापनको वर्षमा त्यो त्यसलाई फिर्ता गरियोस्, किनभने लेबीका सहरमा भएका घरहरू चाहिँ इसरायलमा तिनीहरूको पैतृक सम्पत्ति हो। तर तिनीहरूका सहर बाहिरका चरणहरू बेच्न पाइँदैन किनभने ती तिनीहरूका स्थायी सम्पत्ति हुन्। हजुर, उही समयमा व्यवस्थाहरू सम्पत्तिहरूको घरहरूको सम्बन्धमा पनि बनाइएको थियो। मूल्य राज विचार ध्यानमा लिएको छ। लेबीहरूलाई लागू हुने त्यहाँ विभिन्न नियमहरू थिए। यसपछि हामी देख्छौ व्यक्तिको छुटकारा 35-37 पद। यदि तिमीहरूका इसरायली दाजुभाइ मध्ये कोही अति गरीब भएर आफ्नो देखभाल गर्न सकेन भने तिमीहरूले नै परदेशी पाहुनालाई जस्तै गरी त्यसलाई सहायता दिनु कि त्यो तिमीहरूसित बसिरहन सकोस्। त्यसलाई ऋण दिँदा ब्याज वा नाफा नलिनु। तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नु र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्। त्यसलाई तिमीहरूले ब्याजमा रूपियाँ नदिनु, खानेकुरा पनि त्यसलाई नाफा नगरी दिनु। परमेश्वर दिन गरीब दुखी मानिसको सधैँ देखरेखको बारेमा सुस्पष्ट हुनुहुन्थ्यो। तिनीहरूलाई सहयोग गर्नुपर्दथ्यो, तिनीहरूबाट कुनै फाइदा उठाउनु हुँदैनथ्यो। 38-46 पद, तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। यदि तिमीहरूको कोही इसरायली दाजुभाइले अति गरीब भएको कारण आफैलाई तिमीहरूको हातमा बेच्यो भने कमारालाई जस्तो त्यसलाई काममा नलगाउनु। त्यो तिमीहरूसँग नोकर कि परदेशी पाहुना जस्तै भएर बसोस् र पुनर्स्थापनको वर्षसम्म तिमीहरूसँग बसी त्यसले तिमीहरूको चाकरी गरोस्। त्यसपछि त्यो र त्यसका बाल बच्चा तिमीहरूबाट छुटेर आफ्नो परिवार र जाय जेठामा फर्कोस्, किनकि मैले मिश्रबाट निकालेर ल्याएका तिमीहरै दास दासीहरू हुन्। तिनीहरू कमारा कमारे जस्तै नबेचिउन्। तिमीहरूले तिनीहरूमाथि कठोर व्यवहारले शासन नगर्नु, तर तिमीहरूका परमेश्वरको भय मान्नु। तिमीहरूका कमारा कमारी चाहिँ वरिपरिका जातिहरूबाट किनेर ल्याउनु। तिमीहरूसँग बस्ने परदेशी र तिमीहरूको देशमा जन्मिएका तिनीहरूका सन्तानहरूलाई पनि तिमीहरूले किनेर आफ्नो निज धन बनाउन सक्छौ। भावी सन्तानको अधिकार र निज धन तुल्याउनलाई पनि तिनीहरूबाटै कमारा कमारी ल्याए हुन्छ, तर इसरायली दाजुभाइहरूमाथि कठोर व्यवहारले शासन नगर्नु। बिचरा दीन गरीब र पीड़ित भाइहरूलाई दास हुने कामबाट बचाउनु पर्दथ्यो। तिनलाई खालि ज्याला दिएर राखेको नोकर जस्तै व्यवहार गर्नुपर्दथ्यो, दास जस्तो होइन। तिनीहरूलाई खालि परदेशीहरूलाई मात्र दासको रूपमा राख्न अनुमति दिइएको थियो। अनि 47 55 पद तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा बास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्यसको परिवारको हातमा आफैलाई बेच्यो भने त्यो बेचिएपछि निखन्न सकिन्छ। त्यसकै दाजुभाइ मध्येको कसैले त्यसलाई निखन्न सक्छ। त्यसकै काका दाजुभाइ अर्थात कोही नजिकको साइनो पर्ने कसैले त्यसलाई निखनोस् अथवा पछि त्यसको औकात पुग्यो भने त्यसले आफैलाई निखनोस्। त्यस मानिस मालिक कहाँ बेचिएको वर्षदेखि पुनस्थापनको वर्षसम्म जोडेर 33 ज्यालादारको मोल अनुसार त्यसले तिरोस् र आफ्नो मालिकसँग आफैलाई निखनोस्। पुनस्थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने आफू किनिएको जम्मा मोलबाट हिसाब गरेर त्यसले छुटकाराको निम्ति बर्ता दाम फर्काइदियोस्। यदि पुनस्थापनको वर्ष आउनलाई थोरै मात्र बाँकी छ भने त्यसले त्यस अनुसार हिसाब गरेर आफ्नो छुटकाराको दाम फिर्ता दियोस्। ज्यालादारी नोकर जस्तै भएर प्रवासी मालिकसँग त्यो बसोस् र उसले त्यसमाथि कठोर व्यवहारले शासन नगरोस् भनी तिमीहरूले ख्याल राख्नु। यी उपायहरूबाट पनि त्यसको छुटकारा भएन भने त्यो त्यसका छोराछोरीहरूसँगै पुनर्स्थापनको वर्षमा निस्केर जाउन्, किनभने इसरायलीहरू मेरो दास दासीहरू हुन्, मैले नै तिनीहरूलाई निकालेर ल्याएको हुँ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मित्र, यो चाहिँ त्यो व्यक्तिको लागि जयन्तीको सालको व्यवस्थाको लागू हो जसले खालि आफ्नो सम्पत्तिलाई जयजेथालाई मात्र गुमाएन तर उसले आफ्नो व्यक्तिलाई मतलब आफैलाई पनि बेच्नु पर्दथ्यो। तर तिनीसँग छुटकारा गर्ने आफन्तहरू भए तिनीहरूको सेवाहरू तिनीहरूको सहायता पाउन सक्थे यदि त्यहाँ उसलाई जयन्तीको साल भन्दा पहिले उक्साउन वा छुटकारा दिन सक्ने कोही भए, यदि त्यहाँ कोही इच्छुक आफ्ना आफन्तहरू भए। मित्र, तपाईँ र मसँग पनि अझ नजिकको छुटकारा गर्ने आफन्त हुनुहुन्छ वा धनी हुनुहुन्छ, तैपनि हाम्रो निम्ति उहाँ गरीब बन्न इच्छुक हुनुभयो। उहाँले आफ्नो स्वर्गीय महिमा छोड्नुभयो र आफैमाथि मानव चोला धारण गर्नुभयो र हामीलाई उद्धार गर्न छुटकारा दिन अमूल्य रगत बहाउनुभयो। उहाँले खालि हाम्रा जीवनहरू मात्र उद्धार गर्नु भएन तर उहाँले यो श्रापित पृथ्वीको लागि पनि दाम चुक्ता गर्नुभयो। यो पृथ्वी पनि श्रापबाट छुटाइएको छ जुन माथि अहिले श्राप परेको छ। छुटकारा दिने आफन्तको व्यवस्थाले हाम्रा प्रभु येशू ख्रीष्टलाई औल्याउँदछ जो हाम्रो उद्धारकर्ता हुनुहुन्छ, जसले हामीलाई पापको बन्धनबाट र शैतानको कैदबाट छुटकारा दिन 2000 वर्ष पहिले यो संसारमा आउनुभयो। अनि आज पनि येशू तपाईँ र मेरो निम्ति त्यो गर्न सक्नुहुन्छ यदि तपाईँ र म अझैसम्म पाप र शैतानको बन्धनमा जकडिएका छौं भने।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 6979 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।